हजुर, म मेरो कविता चाहिँ अब वाचन गर्न सुरु गर्छु। मेरो कविताको शीर्षक छ रूपान्तर। रङ्ग मेटिएको क्यानभास जस्तो जिन्दगी शून्य सडकको शालिक भएर केवल रात रुँगिरहेछ। लासहरूले छोपिएर लम्पसार तन्किएका बाटाहरूमा धुकधुकी बोकेर म हुनुको सत्तामा ऊ भइरहेछु। एक क्यालेन पेट्रोल एक सरको बारुद पोल्टोमा आगो सर्किन बाँकी छेड आकाश पर्खिरहेछ। अझै पनि म हुनुको सत्तामा ऊ भइरहेछु। मौन ठरिएर झुटो बसन्त पछिरहेका बग्रेल्ती पहाडहरू काका कुल किनार नदी घिस्रिएको थोपा थोपा आँखाहरूमा फेरि पनि म हुनुको सत्तामा ऊ भइरहेछु। छातीभित्र छोत्रो कम्पास पाताल आकाश पातल भइरहेछ। भूत पछिल्तिर भविष्य अगाडि वर्तमान चेपिएको तथापि म हुनुको सत्तामा ऊ भइरहेछु। धन्यवाद। तपाईँहरूलाई पनि यो सानो कवि गोष्ठीमा चाहिँ मलाई आफ्नो कविता वाचन गर्ने मौका दिनुभएकोमा विशेष गरेर गोपाल रेग्मीज्यूलाई चाहिँ धन्यवाद। अनि म अब कृष्ण बर्गेज्यूलाई फेरि म कविता वाचन गर्नलाई दिँदैछु। धन्यवाद।
नमस्कार। शुभरात्रि भन्नुपर्यो हामी यहाँ बेल्जियमबाट भन्दाखेरि यहाँ उपस्थित भएका सम्पूर्ण साहित्यकार कवि लेखक युवरमा सन्ध्याकालीन अभिवादन। र यो कार्यक्रमको आज होस्ट गर्नुहुने साहित्यकार गोपाल रेग्मीजीलाई पनि विशेष धन्यवाद। र खास गरी साँझ पाँझ मिलाउँदा उहाँले मात्रै भएर हुँदैन, उहाँको परिवार श्रीमती रेग्मीजीलाई पनि अब धन्यवाद हामीले ज्ञापन गर्नै पर्ने हुन्छन्। र यो अवसरमा हामीलाई सम्झिनु भएकोमा तपाईँ सबै अमेरिकावासीहरूको धन्यवाद। र मेरो कविता म वाचन गर्न गइरहेको छु। मेरो कविताको शीर्षक छ धार। वैशालु युवतीसँग छिरिए झैं उक्ताउलिएर मान्छेहरू समयको धारसँग खेल्छन्। धार एउटा लक्ष्मण रेखा हो, समयको कठघरामा उभिएको मान्छेहरू त्यसमाथि टेकेर वारपार गर्दछन्। अर्काप्छन् हतियारहरू समयको धारमा, शिरोच्छेदन गर्दछन् समयको, अनि घण्टा मिनट र सेकेन्ड छाडेर माइक्रो सेकेन्डको हिसाब गर्दै दौडन्छन् घडीको वरिपरि। जब समयको धारले हेर्दै ल्याउँछ तिनीहरूलाई, छाडिदिन्छन् मजधारमा र झुन्डिन्छन् घडीको पेन्डुलम चाहिँ समयको भित्तामा। तर पनि पाखण्डी मान्छेहरू हार्न मान्दैनन्। धारलाई जित्न टाउकोले टेकेर हेर्छन् अतिरिक्त समयमा। तब हरेक दिन मृत्यु उत्सव मनाउँछन् धारहरूले प्रत्येक माइक्रो सेकेन्डमा। धन्यवाद।
राष्ट्र सेवाको स्वाभिमानमा लागेको चोटदेखि राष्ट्रका नाममा तिमीले खाएको शपथमा खोट देखे कसरी पत्याउँ म तिम्रा स्पष्टीकरण महोदय, तिम्रा पछाडि खात लागेका करोडौं गनाउने नोट। यो चाहिँ के भने उहाँलाई चाहिँ प्रेसरमा पारेर यो चाहिँ गन्दे पोलिटिक्सको चाहिँ प्रेसरमा परेर उहाँले राजीनामा गर्नु पर्यो। अनि त्यो राजीनामाको उपकरण भनौँ न, उहाँलाई चाहिँ उहाँले कतिपय कुराहरूमा राख्नुभएको अडानको कारणले उहाँ चाहिँ बाहिर जानु पर्यो। अब त्यो अडान चाहिँ मतलब उहाँले राख्नुभयो किनभने उहाँले भ्रष्टाचारको विरोध गर्नुभयो, त्यो सन्दर्भलाई मैले गरे। अनि अब यस्तो यो चाहिँ अब अर्को टुक्रा के छ भने नेपालको चाहिँ कन्टेम्पररी पोलिटिक्सप्रति चाहिँ मलाई साह्रै विरक्त लागेको कुरा मैले यहाँ चाहिँ व्यक्त गर्नु परिरहेको छु। यो चाहिँ नेताहरूलाई भनेको, तिमीले बाँडेका मिठा सपनीमा ठूला छेद देखे फलाक्ने आदर्श र तिम्रो यथार्थ बीच गहिरो भेद देखे गहिरो भेद देखे टुङ्गिन्छ क्यारे यो नाटक अब चल्दैन धेरै दिनसम्म टुङ्गिन्छ क्यारे यो नाटक अब चल्दैन धेरै दिनसम्म मैले तिम्रो झुट वृक्षको काटिँदै गरेको फेद देखेँ मैले तिम्रो झुट वृक्षको काटिँदै गरेको फेद देखेँ अनि यो पनि नेताहरूलाई नै भनेको अर्को राष्ट्रका निम्ति जीवन त्याग्ने खोस्रो घोक देखे घोक हाली भन्छन् राष्ट्रका निम्ति जीवन त्याग्ने खोस्रो घोक देखे रियालमा त्याग लटपटाएर त्यागलाई चाहिँ रियालसँग लटपटाएर भनेको रियालमा त्याग लटपटाएर उग्राउन नपुगेको घोक देखे रियालमा त्याग लटपटाएर उग्राउन नपुगेको घोक देखे राष्ट्र च्यातिएर धुजा धुजा हुन आँटिसक्यो र पनि राष्ट्र च्यातिएर धुजा धुजा हुन आँटिसक्यो र पनि राष्ट्रको चिन्ता कुनै तिमीमा मैले न राष्ट्रको न त कुनै शोक अनि त्यो पनि अब त्यस सन्दर्भ त्यही नै हो राजनीतिको खेतमा घृणाको खेती देखेर शुद्ध लोक देखेको भनेको जनता राजनीतिको खेतमा घृणाको खेती देखेर शुद्ध लोक देखे देश हाँक्नेहरूमा कहिल्यै नमिटिने सत्ताको भोग देखे देश हाँक्नेहरूमा कहिल्यै नमिटिने सत्ताको भोग देखे अपराधीलाई त महल र दरबार नै खुल्ला त कारागार पनि अस्ति अब त्यो अपराधीहरूले त्यहाँबाट के गरे भनेर थिएन अपराधीलाई त महल र दरबार नै खुल्ला त कारागार पनि तर सामान्य नागरिकका पाइला पाइलामा बन्दले लागेका रोग देखे तर सामान्य नागरिकका पाइला पाइलामा बन्दले लागेका रोग देखे नमस्ते
म ज्ञानेन्द्र दाहाल खनाबाट गीत लिएर आएको छु गीतको शीर्षक छ प्रेमको महिमा प्रेम नै हो जीवन धारा अजर अमर शक्ति हो रूप अन्तिम प्रेमको अनन्य प्रणय भक्ति हो हुँदैन धर्मको बन्धन धर्मभन्दा माथि छ यो फलको आशा नगर्ने कर्मभन्दा जाति छ यो हुँदैन धर्मको बन्धन धर्मभन्दा माथि छ यो फलको आशा नगर्ने कर्मभन्दा जाति छ यो प्रेम नै हो महौषधि नैराश्य र विरक्तिको रूप अन्तिम प्रेमको अनन्य प्रणय भक्ति हो माग्दैन ऊ कुनै कुरा खोज्दछ दिन नै बरु माग्दैन ऊ कुनै कुरा खोज्दछ दिन नै बरु प्रेमिका आनन्द बाहेक चाहँदैन केही अरू प्रेम नै हो प्रसन्नता खुसीको यो आसक्ति हो रूप अन्तिम प्रेमको अनन्य प्रणय भक्ति हो प्रेम नै हो जीवन धारा अजर अमर शक्ति हो रूप अन्तिम प्रेमको अनन्य प्रणय भक्ति हो धन्यवाद
मेरो कविताको शीर्षक छ अशुभ हुन्छ भन्छ अशुभ हुन्छ भन्छन् आकाशमा तारा खसेपछि कौथली बसाइसकेपछि अशुभ हुन्छ भन्छन् आकाशमा तारा खसेपछि कौथली बसाइसकेपछि अशुभ हुन्छ भन्छन् घरमा आगो सकेपछि छिमेकी चोर्न अशुभ हुन्छ भन्छन् घरमा आगो सल्केपछि छिमेकी चोर्न पल्केपछि अशुभ हुन्छ भन्छन् मनमा पाप पसेपछि विश्वासमा सबै फसेपछि अशुभ हुन्छ भन्छन् मनमा पाप पसेपछि विश्वासमा सबै फसेपछि अशुभ हुन्छ भन्छन् मान्छेमा लोभ पसेपछि स्वार्थमा त्याग पसेपछि अशुभ हुन्छ भन्छन् मान्छेमा लोभ पसेपछि स्वार्थमा त्याग पसेपछि अशुभ हुन्छ भन्छन् अँध्यारो दिनमै छाएपछि रैतीले दुःख पाएपछि अशुभ हुन्छ भन्छन् अँध्यारो दिनमै छाएपछि रैतीले दुःख पाएपछि अशुभ हुन्छ भन्छन् आमाको शिर ढलेपछि खाडीमा चेली चलेपछि अशुभ हुन्छ भन्छन् आमाको शिर ढलेपछि खाडीमा चेली चलेपछि अशुभ हुन्छ अनिष्ट घरमा लागेपछि विदेशमा युवा भागेपछि
अशुभ हुन्छ भन्छन्, अनिष्ट धर्म लागेपछि विदेशमा युद्ध भागेपछि अशुभ हुन्छ भन्छन्, नेताको वचन गिरेपछि ढाकाका दिन फिरेपछि अशुभ हुन्छ भन्छन्, नेताका वचन गिरेपछि ढाकाका दिन फिरेपछि अशुभ हुन्छ भन्छन्, आमाको शिर ढलेपछि खाडीमा चेली चलेपछि।
सृष्टिको यो नमुना भनेर नमुना चाहिँ म हुँ है, सृष्टिको एउटा विभिन्न नमुना पनि म पनि। एउटा अति नै उग्र रहर थियो, अविच्छिन्न अविचलित द्वैतपूर्ण अतिरञ्जित भावनाले उत्सव, एउटा अति नै उग्र रहर थियो, अविच्छिन्न अविचलित उद्वेगपूर्ण अतिरञ्जित भावनाहरूले ओतप्रोत धरामा जन्म लिए लगत्तै ममाथि सुम्पिएका उत्तरदायित्वको परिमार्जनमा लागेको रहर, भीष्म प्रतिज्ञा सरह गरेको अठोट केवल अठोटै मात्र बनेर गए, मात्र रहरै बनेर गए, मन्द स्पर्शले मात्र पनि खुम्चिएर चाउरी पर्ने बुहारी झार जस्तो चुमुक्क खुम्ची स्रष्टाले मलाई जन्मायो, स्रष्टाले मलाई जन्मायो, मानव वंशको कडीलाई यथावत कायम राख्न मलाई भावनाका भवण्डरमा एक्लै होमिदियो, स्रष्टाले मलाई जन्मायो, मानव वंशको कडीलाई यथावत कायम राख्न मलाई भावनाका भवण्डरमा एक्लै होमिदियो, आँसु र रोदनको मर्म बुझ्न कर्मठताको कसीमा तौलेर हेर्यो, महत्वाकांक्षाको लिङ्गे टिङमा चढाई आकाश छुन लगाई हेर्यो, धरातलमै बस्ने उत्कट अभिलाषा हुँदा पनि त्रिशंकु नै बनाउने ठहर गरे। निसन्देह हाम्रा स्रष्टा ब्रह्म हुन्, निसन्देह हाम्रा स्रष्टा ब्रह्म हुन्, आफ्नै ब्रह्मलाई नचिन्ने, ब्रह्म भएर आफ्नै ब्रह्मलाई नचिन्ने, आफ्ना चार चार शिरका मध्यस्थलमा चार विभिन्न मस्तिष्क हुँदा पनि आफ्नै सृष्टिलाई बुझ्न नसक्ने, कसैलाई महत्वाकांक्षाको सगरमाथा चढाइदिने, कसैलाई निरीहताको महासागरमा डुबाइदिने। एक थरी भन्छन् महत्वाकांक्षाका सबै भर्याङ उक्लिसके, एक थरी भन्छन् महत्वाकांक्षाका सबै भर्याङ उक्लिसके, अब अझ माथि जाने ठाउँ छैन, केवल तलतिर मात्रै झर्ने बाटो छ। अर्काथरी भन्छन् माथि किन अनि तल किन, अर्काथरी भन्छन् माथि किन अनि तल किन, दायाँ बायाँ भने सरमार्ग जाने। यही उहापोहको सृष्टिको यो निरीह नमुना, यही उहापोहमा सृष्टिको यो निरीह नमुना निर्णय गर्न नसकेर विक्षिप्त छ, उद्वेलित छ, अकर्मण्य छ।
कविताको अब शीर्षक जे राखे पनि हुन्छ वास्तवमा है, यो पनि मैले तत्कालै लेखेको हो। अनुष्टुप्छन्द, हेर्दैछु वनको शिल्पी, वसन्त ऋतु लागेको छ है, हेर्दैछु वनको शिल्पी, छागाको छुन्छ साग शिखर, त्यो सानो सानो थोपालाई शिकार हुन्छ, हेर्दैछु वनको शिल्पी, छागाको छुन्छ शिखर, मन त्यस्तै रमेको छु हेर्दै सौन्दर्य शिखर। अहिले पञ्चम स्वरमा गयो बोली, ऐसेलु काफल डुम्री किम्बु चुथ्रो र अर्चल, ऐसेलु काफल डुम्री किम्बु चुथ्रो र अर्चल, भलायो बनको राजा उत्तमोत्तमको फल, त्यस्तै फूल फुलेका छन् रङ्गी चङ्गी जता ततै, त्यस्तै फूल फुलेका छन् रङ्गी चङ्गी जता ततै, पालुवा रुखको हेर्दा बैंस फर्कन्छ कि कतै, पालुवा रुखको हेर्दा बैंस फर्कन्छ कि कतै,
लेखेको भाइ लेखेको हो यतिको,
आकुरा पिपिरा साना, आकुरा पिपिरा राम्रा सिर्जना कति सुन्दर, पृथ्वीभित्र बसे मात्र लाग्छ स्वर्ग निरन्तर, पृथ्वीभित्र बसे मात्र लाग्छ स्वर्ग निरन्तर। चैत वैशाखको हावा त्यसो लाग्छ हावा साह्रै फरक हुन्छ है मान्छेलाई कटा कटा गाउँ जस्तो लाग्छ चैत वैशाखको हावा प्रेम वैराग्य बोक्त छ मुटुको बासना साँच्चै उन्मत्त सँग जाग्दछ
बुढो मात्रै छ
कठै ती बिनाका याद फर्किँदा मन पोल्छ रे कठै ती दिनका याद फर्किँदा मन पोल्छ रे मान्छेको मन हो एउटै साझा मन्तव्य खोल्छ रे साझा मन्तव्य खोल्छ रे पर्खनु पर्छ कि क्या हो चैत वैशाख मासको पर्खनु पर्छ कि क्या हो चैत वैशाख मासको ममता आकुरा हेर्न मान्छेका मुटुभित्रको ममता आकुरा हेर्न मान्छेका मुटुभित्रको
धन्यवाद अति सुन्दर अति
सुन्दर यो कविताको शीर्षक छ आमाको रोग लेखक यसको रचयिता भनौँ न कवि कपिल सिटौला स्थान मेरिल्यान्ड यसको मिति चाहिँ 03/30/2011 अनौठो छ आमाको रोग अनौठो छ आमाको रोग बसौँ बस बित्दै उनी रोग आएको अय्या अय्या मात्र भनिरहनुहुन्छ कहाँ दुख्छ कहाँ दुख्छ सारा शरीर दुख्छ भित्र बाहिर सर्वत्र अनौठो छ आमाको रोग बसौँ बस बित्दै उनी रोग आएको अय्या अय्या मात्र भनिरहनुहुन्छ कहाँ दुख्छ सारा शरीर दुख्छ भित्र बाहिर सर्वत्र छाला मासु नसा हड्डी मुटु फोक्स कलेजो मृगौला शरीरका सबै अङ्ग पतङ्ग हातका सबै जोर्नीहरू सबैभन्दा साह्रो मुटुभित्रको ढुकढुकी दुख्छ रे भित्र बाहिर सर्वत्र छाला मासु नसा हड्डी मुटु फोक्स कलेजो मृगौला शरीरका सबै अङ्ग पतङ्ग हड्डीका सबै जोर्नीहरू सबैभन्दा साह्रो मुटुभित्रको ढुकढुकी दुख्छ रे धामी झाँक्री ओजा बिजुवा गुबाजु फेदाङमा सत्याङमा बुढी बजु सबै लगाएँ डाक्टरलाई देखाएँ वैद्य बोलाएँ ज्योतिषी हेराएँ धामी झाँक्री ओजा बिजुवा गुबाजु फेदाङमा सत्याङमा बुढी बजु सबै लगाएँ डाक्टरलाई देखाएँ वैद्य बोलाएँ ज्योतिषी हेराएँ महापण्डितद्वारा नवैग्रहलाई नौलाख जात लगाएँ घाटे वैद्यले नारी त राम्रै छ भन्छ महापण्डितद्वारा नवै ग्रहलाई नौ लाख जाप लगाए घाटे वैद्यले नारी त राम्रै छ भन्छ बलिखाने देवी देवतालाई हजारौं हजार पशु पंक्षीको भोग लगाए नखानेलाई फलफूल सेलरोटी पञ्चामृत नैवेद्य भेटीसहित लाख बत्ती बाले बलिखाने देवी देवतालाई हजारौं हजार पशु पंक्षीको भोग लगाए नखानेलाई फलफूल सेलरोटी पञ्चामृत नैवेद्य भेटीसहित लाख बत्ती बाले तर दुखाइ झन्झन पर्यो तर दुखाई झन्झन बढ्यो झन्झन बढ्यो केही उपाय नलागेपछि 15,000 नरबली चढाए 15,000 नरबली चढाए अफसोस आमाको दुखाई 20/19 भएको छैन झन्झन बढ्यो केही उपाय नलागेपछि 15,000 नरबली चढाए अफसोस आमाको दुखाई 20/19 भएको छैन धन्यवाद
तर यो 15,000 बिलमा चाहिँ बुझिन है मैले
मैले पनि अब यो के अरे अनुष्टुप छन्दमा छ तर हतार हतार जस्तै पनि परिमार्जन गर्न बाँकी छ अब यो हजुर मेरो आनन्द शर्मा यो अब कस्तो भने अब यो कुनै एउटा मोडमा लेख्या हो अब कसैलाई चाहिँ अब यो अस्वाभाविक पनि हुनसक्छ अब यो एउटा जुन एउटा मोड आएको थियो त्यति बेला लेख्या हो मैले अनुष्टुप छन्दमा छ कविताको शीर्षक छ भगवान मेरो दृष्टिकोण धरती आकाश ब्रह्माण्ड विशाल पुस्तक खुला धरती आकाश ब्रह्माण्ड विशाल पुस्तक खुला यस भित्र असंख्य छन् विषय वस्तु सिर्जित सिर्जना पालन गर्ने सृष्टिलाई चलाउने क्षमताको कुरा छाडौ नाम मात्रै बताउने को होला यस धरतीमा एउटै मात्र जीव यो सम्पूर्ण जीव जन्तुको वस्तुको ज्ञान बोधक आफ्नो विचार बुद्धिले नभ्याए पछि मानव गर्ने गराउने भन्दै देवमा भर पर्दछ देवता दानव भन्ने मान्छेकै रूप हुन् सब कर्म स्वभावले मान्छे भनिन्छ देव दानव चेतना जीवमा हुन्छ बुद्धि विचार क्षमता निर्जीव वस्तु त्यो हेर कसरी हुन्छ देवता पृथ्वीमा मात्र पाइन्छन् जीवित वस्तु यी सब पृथ्वीमै देवता बस्छन् भने निवास हो कता मान्छे यो जीव हो एउटा पशु पन्छी पनि जीव मान्छे रक्षार्थ देवता पशु रक्षार्थको छ त प्राणीको हितका लागि देवता यदि हुन् भने कोटि पशु दिनै मर्छन् देवता खै कता गए पृथ्वीका चीज सम्पूर्ण जीव जन्तु वनस्पति धरती आकाश ब्रह्माण्ड सृष्टिका सिर्जना जति सबैको हित कल्याण विजय होस् सत्यको मान्छेको मनको यस्तो भावना भगवान हो साँचो बोली असल कार्य सदाचार सफा मन यी सबै चीजमा मान्छे देवता बास गर्छन् त्यसैले देवता भन्ने छुट्टै छैन कुनै जीव भाइचारा दया प्रेम भावना रूपै सका धरतीका जीव यी मध्ये मान्छे अजीव जीव हो धरतीका जीवी मध्ये मान्छे अजीव जीव हो देवता दानव भन्ने मान्छेकै रूप रङ्ग हो सबैको हित कल्याण चाहने कार्य जो गरे ती मान्छे मान्छेका लागि देवता भइरहिरहे मान्छेको बोली कार्यमा ईश्वर राक्षस हुन्छन् आफै भित्र बसेको छ ईश्वर राक्षसी पन आफै हौ देवता मान्छे के गर्छौ मूर्ति पूजन भूत प्रेत नर्क स्वर्ग भावना मनका सुन देवता शासक नेता जस्तो पृथक पृथक होइन हुन सक्दैन जस्तो मलाई लाग्दछ मान्छे झै चाकरी सेवा द्रव्य चाहन्न देवता प्रार्थना ध्यान चाहिन्न कर्म के हो बुझी गर देख भेट कुराकानी ईशको मानवसँग भएको आखिरी ठोस प्रमाण के छ कोसँग जिज्ञासा मनका मेरा म जस्तै अन्य मित्रका यथार्थ यो कुरा के हो विद्वान गुरु पण्डित देख भेट कुराकानी ईशको मानवसँग भएको आखिरी ठोस प्रमाण के छ कोसँग जिज्ञासा मनका मेरा म जस्तै अन्य मित्रका यथार्थ यो कुरा के हो विद्वान गुरु पण्डित
धन्यवाद
ओमनाथ सुवेदी मेरो कविता विशिष्टको भकारी यो भुजङ्ग प्रयास छन्दमा छ र यसलाई गजल लेख्नेहरूले पनि करिब करिब प्रयोग गर्छन् र म कविता सुरु गर्छु भकारी मजाको भकारी लिपिको दिएको छ चिप्लो असाध्यै कलाको खिएको कलाले किनेको कलाको भकारी गलामा पछारी यता हो मिएको गलामा पछारी यता हो मिएको पुरानो थलाको जराले सुकायो जरा बुढे र जरा पुरानो थलाको जराले सुकायो फुलेरै नयाँ यो भकारी बनायो भकारी लिने बा दिने द्वन्द्वमा नै भयो सिर्जना क्या मजाले रमायो बनाई भर्याङै चढी माथि माथि बनाई भर्याङै चढी माथि माथि चढेको भनेको खसभित्र साथी चढेको भनेको खसभित्र साथी भकारी भरे पूर्ण लागिरहेछ बचाऊ मलाई उठाएर साथी भकारी भरे पूर्ण लागिरहेछ बचाऊ मलाई उठाएर साथी सुनेको भकारी भयो चौ दिवार कलाले फसाई क्षमामा छुयार बिचेतै बनाई नफर्की बसेर भयो जिन्दगी प्रेत जस्तै अपार भयो जिन्दगी प्रेत जस्तै अपार भकारी थियो अन्नको पूर्ण पात्र गनाएर अहिले खडेरी छ मात्र बनायो कुनाले कलाको बहाना स्वयं चिन्न सक्ने भए हुन्छ छात्र बनायो कुनाले कलाको बहाना स्वयं चिन्न सक्ने भए हुन्छ छात्र भकारी भरेको छ भन्ने बनाई भुलायो मलाई उसैले जलाई रुपैमा सुनौलो सुनिहाम फाले बिना ज्ञान नै अस्मिताको मलाई जवानी थियो यो भकारी कलाको जराले पुराए विदेशी थलाको म को हो ऊ को हो नचिन्ने कसैले म चिप्लेर लड्के सरी छौ कहाँ हो धन्यवाद
शीर्षक कविताको शीर्षक चाहिने लेखक सेतो खाली पानामा शब्दहरूको मरूभूमिमा वैचारिक शक्ति लिएर कलमको सहारा लिएर आफ्नो यात्रा थाल्दछ लेखक सेतो खाली पानामा शब्दहरूको मरूभूमिमा वैचारिक शक्ति लिएर कलमको सहारा लिएर आफ्नो यात्रा थाल्दछ लेखक सुख दुःख आँसु हाँसो मिलन बिछोड युद्ध प्रेम र घृणाका शब्दहरू थप थप राख्दै सेतो खाली पानामा लेखक यात्रा थाल्दछ शरद शिशिर ग्रीष्म बसन्त वर्षाका शब्दहरू बादल आकाश झरना र सागरका वाक्यहरू सेतो खाली पानामा थप थप रोप्दै लेखक यात्रा थाल्दछ कल्पनाका फूलहरू वेदनाका सुरहरू ममता र भूलहरू देशप्रेमका धूलहरू शब्द शब्दमा एकाकार पार्दै सेतो खाली पानामा थप थप राख्दै यात्री पाइला चाल्दछ लेखक काल्पनिक जगतको सिर्जनामा सुखद संसारको तर्कनामा प्रेम र मायाको तीर्थनामा शब्द खोज्दै शब्द बटुल्दै सेतो खाली पानामा थप थप रोप्दै लेखक यात्रा थाल्दछ सेतो खाली पानामा शब्दहरूको अमित पदचाप छोड्दै एउटा यात्रीको अन्त्यसँगै अर्को यात्राको आरम्भ गर्छ सेतो खाली पानामा यात्रा थाल्दछ लेखक
म बसन्त श्रेष्ठ र मेरो कविताको शीर्षक छ सडक रात सुतेको छ निस्तब्धतामा चुपचाप थियो कोलाहल पहिले अब मत्थर भइसकेको छ रातका पहरेदारहरू गर्दछन् खबरदारी गर्दै अधिकार खोसिन्न भन्छन् तर पनि रातको शून्यतालाई चिर्दै कोलाहल सुरु हुन्छ बज्रन्छन् हात्ती पैतालाहरू सडक माथि माथि सडक सुत्दैन जो कहिले सडक जो भेदभाव जान्दैन कहिले आफू खिचिएर थिचिएर पनि सबैको गन्तव्य निश्चित गर्छ जहिले पनि दृश्यहरू सलबलाउँछन् कतै क्रान्तिका कतै समर्थनका कतै विरोधका घटना परिघटनाहरू फेरिन्छन् तर सडक आफू लमतन्न परेर तिर्सिएको छ तर सडक आफू लमतन्न परेर खिचिएको छ, कहिले पनि छिचेकै छ, जहिले पनि खिचिएको छ, तर पनि सडकको पक्षमा परिभाषित बन्दैन आवाजहरू, तर पनि सडकको पक्षमा परिभाषित बन्दैन आवाजहरू, छातीभरि वेदनाले पुरेर सुत्छ कहिले, आँखा भनी खुसीको माग बोकेर विजय उत्सव गर्छ कहिले, तर हर क्षण हर पल, तर हर क्षण हर पल पैताला मुनि खेचेर पनि झिज सहयात्री जै सहयात्री जी बनेर युग युग बाँचेको छ सडक। कतै लामो अत्यास लाग्दो तिर्सेको छ सडक, कतै लामो अत्यास लाग्दो गरी तेर्सिएको छ सडक, कतै फन फनी घुमेको छ गोलाकार बन्दै, तर पनि निश्चित छ, तर पनि निश्चित छ गन्तव्य सबैको सुनसान रातमा जब निस्तब्धता छाउँछ, तर पनि निश्चित छ गन्तव्य सबैको सुनसान रातमा जब निस्तब्धता छाउँछ, खबरदारी गर्छ परिधारहरू, सुत्न देऊ सडकलाई, शान्ति देऊ सडकलाई, सुत्न देऊ सडकलाई, शान्ति देऊ सडकलाई, पलाक पुलुक लुकेका नजरहरू, पलाक पुलुक लुकेका नजरहरू, खस्याक खुसुक गरेका आवाजहरू, छेन भर्ने कोलाहल बनेर तेर्सिन्छ सडक माथि, उफ भ्रान्तिको फाहारले थिचेर, उफ भ्रान्तिको फाहारले थिचेर अनुरूपताको परिवेशमा बाँधेर हर पल हर क्षण विवश आफू पिल्छिन आफू थिचिन यो सडक, सडकहरू उचालिन्छ आवाजले, सडकहरू उचालिन्छ आवाजले, सडकहरू पुल्छिन्छन् पैतालाले, विभिन्न वर्गीयतामा विभाजित सडक कहिले निर्लज्ज बनेर साँची बस्छ, सडक कहिले निर्लज्ज बनेर साँची बस्छ, अराजकताको विरुद्धको प्रदर्शनकारीमाथि भएको निरशंस हत्याको सडक मौनतामा बाँधेर बाध्य बन्छ, सडक मौनतामा बाँधेर बाध्य बन्छ मुख दर्शक बन्न अनि दिनहुँ बलात्कृत बन्न, त्यसैले ए मित्र कविहरू जन अधिकारका पक्षपाती हौ भने सडकको अधिकारको बारेमा कविता कोर्ने गर, धन्यवाद।
अब मैले चाहिँ यो विषयबाट थालेँ, मैले मुमा आई पिञ्जडालाई लगिन सफा गर्न, मुमा आई पिञ्जडालाई लगिन सफा गर्न, बटुकामा चारो राखिन लागिन पानी भर्न, फोहोर थियो तल भुइँमा सफा गर्नुपर्ने, एक एक चिज सफा गरी फेरि राख्नुपर्ने, जब उनले सफा गर्न भित्र ल्याउँथिन् हात, हामी पनि जिस्किएर टोकिदिन्थ्यौँ हात, उनीसँग बेला बेला खेल्छौँ यसै गरी, साँगुरोमा रमाइलो मान्छौँ यसै गरी, कहिले तल कहिले माथि हामी उड्ने गर्छौँ, उनको हात छली छली हामी कुर्ने गर्छौँ, सानो ठाउँ उड्नलाई अप्ठ्यारो छ त्यसै, बानी छैन उड्नलाई अप्ठ्यार झन्गारो छ त्यसै, एउटा उडे अर्कोलाई उडु उडु लाग्ने, एउटा कुदे अर्कोलाई कुदु कुदु लाग्ने, पिञ्जडाको बारमा टेकी कहिले चढ्छौँ माथि, कहिले झर्छौँ तल तल गर्दै तल माथि, एउटा उड्न खोजे अर्को सँगै उड्नु पर्ने, ठोकिएर यताउता प्वाखाहरू झर्ने, बेला बेला प्वाखा झर्दा रमाइलो नै लाग्छ, त्यसै त्यसै शरीर सोच्छ भए जस्तै लाग्छ, पिञ्जराको जीवन हाम्रो बानी छैन उड्ने, बेग हानी पखेटाले ठाउँ छैन उड्ने, जसो जे छ रमाइलोमा हामी बाँचेका छौँ, सम्झौताको जिन्दगीमा हामी नाचेका छौँ, चलेकै छ जिन्दगानी सानो ठाउँले के भो, चलेकै छ जिन्दगानी सानो ठाउँले के भो, खुसी खुसी बाँचेपछि पिञ्जडाले के भो, जीवन सधैँ भरभराउँदो मन भए चङ्गा, मन राम्रो भए हुन्छ गग्रेटामा गङ्गा, अरू हेरी पिर गर्ने छैन हाम्रो बानी, आफैलाई दुखाउने छैन हाम्रो बानी, अप्ठ्यारोमा सजिलो भई बाँच्न जानेका छौँ, परिभाषा जीवनको यसलाई ठानेका छौँ, जब हामीले पहिलोपल्ट संसारलाई देख्यौँ, देखा देखा त्यही भयो एकापसमा भेट्यौँ, कस्तो छेडा थियो होला थियो संजोग कस्तो, आजीवनको लगन गाँठो जुराइदिए जस्तो, पहिलो भेटमै हाम्रो चिन्जान पुरानो झैँ लाग्यो, त्यसै त्यसै मनका कुरा गर्ने रहर जाग्यो, पहिलो भेटमै भविष्यको रेखा कोरिएछ, पहिलो भेटमै जीवनभरको साथी जोडिएछ, त्यस दिन
त्यस दिन यता हामी दुई सँगै सँगै बस्ने, कहिले पर्छ कुस्ता कुस्ती, कहिले घुँडा ढस्ने, सँगै बसे तलमाथि हुन्छ अलिअलि, बाली राख्न आगो पनि ठोस्छन् अलिअलि, भरभराउँदो जीवनको लक्षण यस्तै होला, भरभराउँदो जीवनको लक्षण होला यस्तै, जीवन रूपी चर्खा पनि चल्ने होला यस्तै, घर्षण बिना जीवनको अर्थ हुन्छ कहाँ, मिलन बिना जीवनको अर्थ हुन्छ कहाँ, द्वन्द हुँदा अलिअलि नरमाइलो लाग्छ, द्वन्द हुँदा अलिअलि नरमाइलो लाग्छ, द्वन्द पछि मिलन हुँदा जीवन त्यसै जाग्छ, अहो कति सुन्दर लाग्छ मिलन हुँदाखेरि, अहो कति सुन्दर लाग्छ मिलन हुँदाखेरि, मन कति चङ्गा हुन्छ पीडा भाग्दाखेरि, मन कति चङ्गा हुन्छ पीडा भाग्दाखेरि। आजलाई यति नै
मैले चाहिँ अहिले एउटा गजल राख्छु यहाँहरू सामु।
राम्रो कुरा गर्दाखेरि उल्टो सुन्छन् मान्छेहरू, राम्रो कुरा गर्दाखेरि उल्टो सुन्छन् मान्छेहरू, सहयोग पुग्ने कुरा गरे उल्टो बुझ्छन् मान्छेहरू, उल्टो बुझ्छन् मान्छेहरू, आफ्नै ठानी विश्वास गर्दा घात गर्छन् मान्छेहरू, सुल्टो गर्दा उल्टो सम्झे बात गर्छन् मान्छेहरू, बात गर्छन् मान्छेहरू, विदेशमा आउँदा पनि सुध्रिँदैनन् मान्छेहरू, विदेशमा आउँदा पनि सुध्रिँदैनन् मान्छेहरू, राम्रो कुरा सिक्न किन उग्रिँदैनन् मान्छेहरू, उग्रिँदैनन् मान्छेहरू, आफ्नो विगत चट्टै भुल्छन् ठुला बन्न मान्छेहरू, आफ्नो विगत चट्टै भुल्छन् ठुला बन्न मान्छेहरू, इज्जत सम्मान सट्टै भुल्छन् ठुला बन्न मान्छेहरू, ठुला बन्न मान्छेहरू, कौवाले कान लग्यो भन्नु, कौवाले कान लग्यो भन्नुहोस्, दौडिहाल्छन् मान्छेहरू नकारात्मक सोचाइमै, पौडिहाल्छन् मान्छेहरू, पौडिहाल्छन् मान्छेहरू, किन होला यस्तो भने सोच्थे मैले पहिले पहिले, किन होला भनी सोच्थे, किन होला यस्तो भनी सोच्थे मैले पहिले पहिले, जमाना नै उल्टो हो कि जस्तो देख्छु मैले अहिले, जस्तो देख्छु मैले अहिले।
यो मेरो गजल सक्यो।
अरूको भन्न हुन्छ होइन? पहिलो चाहिँ तिनवटा मुक्तक छन् है, अहिले शीर्षक नभएकै सम्झेर भन्छु। तिमीलाई एउटा श्रृङ्गार जस्तो भन्नु पर्छ, तिमीलाई देख्दा सधैँ मलाई एउटा मिठो न्यानो पात गर्न मन लाग्छ। तिम्रो ओठमाथि एउटा प्रस्ताव देख्छु जसमाथि मेरा ओठले सही छाप गर्न मन
लाग्छ।
अर्को एक शब्द कहीँ फरक हुन सक्छ है, ट्याक्सी ड्राइभरले प्राइभेट कारलाई हेरे जस्तो, भट्टी पसलेले आधुनिक बारलाई हेरे जस्तो, हेर्छिन पत्नीले पतिका आइमा साथीहरूलाई, बर्खास्त मन्त्रीले भोलिपल्टको अखबारलाई हेरे अब अर्को प्रत्येक पहेँलो चरालाई वनको मजुर भन्न मन लाग्छ, प्रत्येक पहेँलो धातुलाई सुनको मजुर भन्न मन लाग्छ। चाकरी गर्दा गर्दा यस्तो बानी लागिसक्छ कि अब त कुनै घटालाई भेटे पनि उसलाई हजुर उहाँको सम्मानमा यो तिनवटा भयो। एउटा अकविता यो काठमाडौँको वातावरणमा, काठमाडौँको र काठमाडौँ बाहिरका मान्छेहरूको संवादको रूपमा छ, यो नै अलिक फरक छ। साहुजी कोठा खाली छ, डेरा खोल्नु भएको साहुजी कोठा खाली छ, बिहे गरेको छ, बिहे गरेको छैन, त्यसो भए हुन्न हाम्रो पनि छोरी बेटी छ, अर्को घरमा गयो अर्को ठाउँमा, कोठा छ साहुजी छ, बिहे गरेको छैन, त्यसो भए कोठा हुन्न फोहोर घर छ। धन्यवादहरू।
मेरो नाम मोहन जोशी हो र कविताको शीर्षक छ प्वालवा पोसी भए। वर्षौं वर्ष अभ्यास गरी नाटकराज भए, वर्षौं वर्ष अभ्यास गरी नाटकराज भए, स्वयंलाई छल्दा पनि पत्तै नपाउने भए। थरी थरीका सर्टिफिकेट बटुलेर देखाए, किताबको उधारो ज्ञान फतफती सुनाए, किन बोलेको बुझ्दै नबुझी बेहद बोल्दै गए, अरूको कुरा चोरेर जोडी आफ्नै लेख बनाए, अत्तो पत्तो केही पाइन विशेषज्ञ कहलाए, भित्र खोक्रो भए पनि बाहिर टम्म बनाए, अरूलाई उपदेश दिनलाई तम्सी तम्सी उफ्रे, अरूलाई उपदेश दिनलाई तम्सी तम्सी उफ्रे, अरूले दियो भने चाहिँ बुर्लुक बुर्लुक उफ्रे, पुग्यो पुग्यो भन्दै भन्दै थपी थपी खाए, पुग्यो पुग्यो भन्दै भन्दै थपी थपी खाए, संसार माया भन्दै भन्दै संसारैलाई समाए, बारम्बार ऐना हेरी बेहद दम्ब बढाए, बारम्बार ऐना हेरी बेहद दम्ब बढाए, हावाले फुल्या फोक्सो लिई छातीलाई फुलाए, दुई खुट्टा पाई दौडिदा पृथ्वी नै हाके भने, आँखाको आँखी झ्यालबाट आकाशै नापे भने, जिन्दगीको ढुकुटीमा धेरै सामान समेटे, अहिले खोलेर हेर्छु त किरै किरा पो भेटे, बाठो भई उर्लिया थिए तीन बल्डङ खाए, खोला भई कुर्लिया थिए सट्ट सुकी गए, मोहन जोशी भा थिए पल्भा फोसी भए।
मेरो नाम शिवानन्द आचार्य, कविताको शीर्षक छ अपनत्व। मुटुको स्पन्दन सुखको असीम सागरमा भन्दा दुःख र पीडामा धरती खुल्छ भन्नेहरू, आफ्नै तनलाई प्रश्न गर वियोगको वेदना कति मर्माहत हुन्छ, त्यो बाल्य क्रीडा स्थल जब सागर रूपी तन मनभित्र बैली खेल्न थाल्छन्, अनायासै मोतीका दाना बर्सिन थाल्छन्, विचारहरू शून्यमा फगत शून्यमा परिणत, त्यो खरी ढुङ्गा जसको सहाराले आफ्ना समाजका अक्षरहरू कुदेका दिनहरू, ची मुसी चीका ससुरहरू, टुक्रा टुक्राको राज्य एउटै बनाउने असीम आनन्दका क्षणहरू, भुल्नेहरूका लागि भौतिक सुखानुभूति विराट हुन सक्छ तर मेरा लागि तिनै अनुपम क्षणहरू सदाको लागि जीवन्त छन्, हो महान सपना हुनेहरूका लागि उपनिषदका आख्यानहरू निरुद्देश्य हुन सक्छन् तर म भने लियोनार्डो दा भिन्ची, लियो ट्वाल्स्टॉय, विलियम ओर्सोर, वेदव्यासको चिन्तनको महासागर, फगत मानव मात्रको शाश्वत चिन्तनको उपज, जो विविध कोणबाट मानवीय मूल्यताको असीम सागरमा पौडिएका छन्। त्यसैले म होइन हामी विश्वासको अटल आस्था बचाउनका लागि एक्लो निरर्थक फगत निरर्थक एक्लो म भन्दा म हाम्रो सुसंस्कृत सभ्यतामा नै जिन्दगीको सार्थकता देख्छु। बिजुलीको वेगवान गति कहिल्यै पिएर नगाउने काल जस्तो न केही रहने दुःख सुखको लुछा चुडी परिणाम शून्य फगत शून्य। धन्यवाद।
नमस्कार सबैजनालाई। मेरो कविताको शीर्षक छ वसन्त ऋतु। कठङ्ग्रिएका शिशिरलाई पार गर्दै फागुन महिनाको अन्ततिर चैत्रको शुरूआत सँगै हरेक रूख बिरुवाहरूले आफ्नो वैशाखको घुम्टो उगार्दै सबैजनालाई मोहित पार्न वसन्त ऋतु भएर पुनः एकपटक आउँछिन्। मैले यसलाई चाहिँ अलिकति फिमेल रुसो राखेको छु, अब त्यो चाहिँ अलिक मिस्टेक हुन सक्छ। आउँछिन्। हामीले भन्नै पर्ने मान्नै पर्ने आह सबैलाई लागेछ वसन्त ऋतुको मात, सबैमा चढेछ वसन्त ऋतुको नशा। साँच्चै वसन्त ऋतु कति सुन्दर छिन्, आह वसन्त ऋतु कति अद्भुत छिन्। वसन्त ऋतु स्वर्गको परीहरू जस्तै कति राजसी छिन्। सारा विश्वभरका भ्रमर र मौर्यहरूलाई आफ्नो वशमा राख्न सक्षम छिन्। ठूला ठूला कविहरूलाई आफ्नो पुजारी बनाउन सफल छिन्। युवा युवतीहरूलाई आफ्नो उहाँमा पार्छिन्। बुढा आरुभक्षकको बोटलाई सेतम्मै पार्छिन्। सुपारी आँपको अजङ्ग बोटहरूलाई मञ्जरले भर्छिन्। पयुको रूखहरूलाई रङ्गी बिरङ्गी पुष्पले भर्छिन्। अनि कतै साँखुरा भएर फुल्छिन् त कतै चेरी ब्लजम भएर ढगमक्क भएर सबैको मनलाई लोभ्याउने गरेर विश्वव्यापी रूपमा प्रदर्शित हुन्छ वसन्त ऋतु।
कविताको शीर्षक छ देश। पूर्वबाट एक गुरु मान्छे मन्दिर बनाउँदै आए, पश्चिमबाट चर्च बनाउने र दक्षिणबाट मस्जिद बनाउनेहरू आए। पूर्वबाट एक गुरु मान्छे मन्दिर बनाउँदै आए, पश्चिमबाट चर्च बनाउने र दक्षिणबाट मस्जिद बनाउनेहरू आए। माटोलाई आफ्नो देश बनाउन ओम माने पेमे हुन् गुनगुनाउँदै उत्तरबाट अर्को गुम्बा बनाउँदै आए। ती जसले मन्दिर बनाए तिनीहरूले आफूलाई हिन्दू भने, ती जसले मन्दिर बनाए तिनीहरूले आफूलाई हिन्दू भने, चर्च बनाउनेहरूले क्रिस्चियन, मस्जिद बनाउनेहरूले मुसलमान र गुम्बा बनाउनेहरूले आफूलाई लामा भने। मान्छेको एउटै अनुहार रीति र खिति कोरेर समूह समूहमा विभाजित गरे, तथापि एक अर्कामा सहिष्णुता राखेर सबैले एउटै माटोलाई आफ्नो देश बने। देश मन्दिर बन्यो, देश चर्च मस्जिद र गुम्बा बन्यो। देश मन्दिर बन्यो, देश चर्च मस्जिद र गुम्बा बन्यो। हिन्दू मुसलमान क्रिश्चियन र लामाहरूको विश्वासमा धरतीको एउटा सानो टुक्रा देश बन्यो। देश बन्नुको अर्थ सार्वभौमता हो, देश बन्नुको अर्थ सशक्तता हो। सार्वभौमता र सशक्तताको लागि परस्परमा होडबाजी हुँदै एक दिन हिन्दूहरूले मन्दिर बनाउन थाले आफ्नो प्रभाव। एक दिन हिन्दूहरूले मन्दिर बनाउन थाले आफ्नो प्रभाव जमाउन मुसलमानहरूले मस्जिद र लामाहरूले गुम्बा बनाउँदै विद्रोह गर्न थाले। विद्रोह जस्तो कि राम क्राइस्ट अल्लाह र बुद्ध मरेर हिटलर जन्मियो। विद्रोह जस्तो कि गीता बाइबल कुरान र धर्मपद जलेर कानून जन्मियो। हिटलर र कानूनको फन्दामा बिस्तारै देश ब्यारेक गर्न थाल्यो, देश युद्धभूमि बन्न थाल्यो र प्रत्येक रक्षकले हातमा भाला र तरवार खेलाउन थाल्यो। यसरी देश युद्धको ज्वालामुखीमा संहारको सम्भावनाले छटपटिन थाल्यो। यसरी देश युद्धको ज्वालामुखीमा संहारको सम्भावनाले छटपटिन थाल्यो। कोही भालामा उनिने सम्भावना, कोही तरवारले काटिने सम्भावना। समयको प्रलयसँग धर्म पनि डराउने गर्छ र बिस्तारै प्रत्येक पुजारीले शान्ति माग्न थाल्यो। एउटा अनुहारले अर्को अनुहारसँग साइनो गाँस्न थाल्यो। तर यस बेलासम्ममा ती अनुहारहरू कोही अन्धा भइसकेका थिए, कोही बहिरा भइसकेका थिए, कोही बौलाइसकेका र कोही लाटा भइसकेका थिए, कसैले कसैलाई चिन्न सकेनन्, कसैलाई कसैलाई देख्न सकेनन्। र अब सम्भावना झन्झन झन्झन विभत्स हुँदै आइरहेछ। सम्भावना मन्दिर चर्च मस्जिद र गुम्बा अगाडि देश भाला र तरबारले चम्किरहेको हुनेछ। सम्भावना रगत देशमा बगिरहेको हुनेछ। सम्भवत मान्छेले कहिल्यै थाहा पाउने छैन कि त्यस बेला हिन्दू मुसलमान क्रिस्चियन र लामाहरूको रगत एकाकार हुँदै आपसमा मिलेर बगिरहेको हुनेछ। संयुक्त माटो भएर ती विभाजित अनुहारहरू एउटै गमलाभित्र अचम्मरी फूल फुलाइरहेको हुनेछ।
नयाँ सालको पूर्व सन्ध्यामा कति हिसाब किताब मिलाउन बाँकी थियो, कति हिसाब किताब मिलाउनै बाँकी थियो। पेन्डिङका फाइलमा बन्द अनिर्णित टिप्पणीहरू त्यसै थिए, त्यसको टुङ्गो लगाउनु थियो। बितेका वसन्तमा फुलेका फूलको लेखाजोखा गर्न बाँकी नै थियो। हिउँदमा झरेका पातहरूको पत्करको थानको लगाउनै थियो। गर्नुपर्ने कामको लामो सूचीबाट गरिसकेको काम छुट्याउनु थियो, अलिकति मेट्नु थियो, अलिकति थप्नु थियो। मिलेका हिसाब किताबलाई मिल्न बाँकी हिसाब किताबको फाइलबाट हटाउनु थियो। हतार हतारमा गरौला, भोलि नै सिद्ध्याउला भनेर बाँकी राखेका कामहरू छिट्टै सक्याउनु थियो। सबथोक त्यत्तिकै थियो, गरौला भन्दा भन्दै गर्न बाँकी थियो। अचानक सङ्घार ठेलामा भर्खरै शपथ ग्रहण सिद्ध्याएर आफ्नो पद बहालीका लागि मन्त्रालयको ढोकामा आइपुगेको नवनियुक्त मन्त्री झैं नयाँ वर्षले अनुहार देखाउने जमर्को गरेपछि उज्यालो र तापक्रम बिनाको रातो आगोको फिलुङ्गो पूर्वी पहाड़को टुप्पामा अनिदो रात पछिको बिहान लिएर समयभन्दा अघि नै आए जस्तो लाग्यो। जिन्दगीको एउटा कालखण्डलाई छोपे छोपे जस्तो लाग्यो। आफ्नो जिन्दगीको एक साल ससानो होलीले एक्कासी वात्तै उडाए जस्तो लाग्यो।